नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म पीटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिन्दो नेपाल आर्थिक विशेष आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौं। एनआईसी एसिया ब्याङ्कको स्वीप ह्याक गरी विदेशी ब्याङ्कमा पैसा स्थानान्तरण गरिएको छ। यस विषयमा राष्ट्र ब्याङ्कले अनुसन्धान शुरू गरेको छ। नेपालको ब्याङ्कको स्वीप ह्याक गरी विदेशी ब्याङ्कबाट पैसा निकालिएको यो पहिलो घटना हो। स्वीप ह्याक के हो? ह्याकरबाट ब्याङ्कहरू असुरक्षित भएकै हुन्? हामीले राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरेका छौं।
क्राइमहरू डिटेक्ट गर्ने, क्राइमको स्टडीहरू गर्ने, त्यसको लागि चाहिँ के सुरक्षा पद्धतिहरू चाहिँ विश्वमा अँगालिरहेको छ, ती चाहिँ तुरुन्तै अँगालिहाल्ने।
गाडी किन्न दिने ऋणको सीमा बढाएपछि वाणिज्य ब्याङ्कहरूले अटो क्षेत्रमा लगानी बढाइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कको नियमअनुसार वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत गाडी किन्न 65% र व्यापारिक प्रयोजनको गाडी किन्न 80% ऋण लगानी गर्न सक्छन्। अटो लोनको ब्याजदरमा ब्याङ्कहरूको तीव्र प्रतिस्पर्धा छ। ब्याङ्क अफ काठमाडौँले अटो लोनमा निर्धारण गरेको ब्याजदर, अटो लोनमा आउने जोखिम लगायतका विषयमा ब्याङ्कको ऋण शाखाका किरण थापासँग गरिएको कुराकानी।
ब्याज भनेको समूह त सबै ब्याङ्कहरूमा लगभग उस्तै उस्तै नै छ है। अब ब्याजले मात्रै गरे पनि कस्टमरलाई चाहिँ हामीले चाहिँ ल्याउन सक्दैनौँ।
स्विफ्ट ह्याक गरी विदेशी ब्याङ्कको खातामा रकम स्थानान्तरण गरिएको विषयले नेपालको ब्याङ्किङ क्षेत्रमा तरंग उत्पन्न भएको छ। एनआईसीएसए ब्याङ्कको स्विफ्ट ह्याक गरी 41 लाख अमेरिकी डलर अर्थात 41 करोड़ नेपाली रूपियाँ विदेशी ब्याङ्कबाट भुक्तानीका लागि अर्डर गएको पुष्टि भएपछि ब्याङ्किङ क्षेत्र तरंगित भएको हो। स्विफ्ट भनेको अन्तर्राष्ट्रिय कारोबार गर्न एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम स्थानान्तरण गर्ने विद्युतीय प्रणाली अर्थात सफ्टवेयर हो। सोसाइटी फर वेलफेयर अर्गनाइजेशनले उत्पादन गरेको यो प्रणाली विश्वका लगभग सबै देशका ब्याङ्कहरूले प्रयोग गर्छन्। अत्यन्त सुरक्षित संचारको माध्यम मानिने यस प्रणालीबाट रकम पठाउने भन्दा पनि एउटा खाताको रकम अर्को ब्याङ्कको खातामा स्थानान्तरण गर्ने सूचना वा आदेश आदान प्रदान गरिन्छ। अस्ति कुकुर तिहार र लक्ष्मी पूजाका दिन ह्याकरले एनआईसी एसिया ब्याङ्कको स्विफ्ट ह्याक गरी करिब 41 करोड़ रूपियाँ भुक्तानीका लागि विभिन्न 6 देशमा अर्डर गरेको अनुसन्धानबाट देखिएको छ। राष्ट्र ब्याङ्कले सम्बन्धित देशका केन्द्रीय ब्याङ्कलाई ह्याकरले अर्डर गरेको रकम भुक्तानी नगर्न पत्रचार गरिसकेको जनाएको छ भने भुक्तानी भइसकेको रकम पनि फिर्ता गराउन आग्रह गरेको राष्ट्र ब्याङ्कले जनाएको छ। नेपालका ब्याङ्कहरू ह्याकरबाट असुरक्षित भएकै हुन् त? के कति कारणले यस्तो समस्या आउँछ? सुरक्षित ब्याङ्किङ प्रणालीका लागि ब्याङ्कहरूले के गर्नुपर्छ? यसैको सेरोफेरोमा हामीले राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरेका छौं। हालै एनआईसीएसी ब्याङ्कको स्विफ्ट ह्याक गरी त्यहाँको रकम विदेशबाट झिक्नेसम्मको कार्य भयो भन्ने कुरा यति बेला बाहिर आइरहेको छ। खासमा ब्याङ्कहरूले गतिलो ताला चाबी लगाउन नसकेर यस्तो भएको हो?
अब यो ब्याङ्कहरू चाहिँ आधुनिक प्रविधिमा प्रवेश गर्दैछन्। हाम्रो सन्दर्भमा हुन त विश्व चाहिँ धेरै नै अगाडि बढिसकेको छ। यसको लागि चाहिँ यो हामीले स्विफ्ट मार्फत जुन पैसा पठाउँदाखेरि एनआईसी एसियाको केही पैसाहरू करिब 30 करोड अरू अन्य खाताहरूमा गयो भन्ने सूचनाहरू आइरहेको छ। अब यसमा चाहिँ ह्याकरहरूको प्रयोग हो र यसमा चाहिँ ब्याङ्कहरूले अलिकति बढी सुरक्षा गर्नुपर्छ, गरिरहे पनि छन्। नेपालको कमर्सियल ब्याङ्कहरूको सुरक्षा प्रणाली मैले बुझेसम्म चाहिँ तुलनात्मक रूपमा राम्रै छ, तैपनि अन्तर्राष्ट्रिय स्तरको भएन कि। हुन त ह्याकिङ गत वर्ष पनि बङ्गलादेशको सेन्ट्रल ब्याङ्कबाटै पनि करिब करिब 81.8 करोड 10 लाख बराबरको $ चाहिँ ह्याकिङ भएको हो। त्यत्रो एमाउन्ट त्यहाँबाट पनि भयो र अन्य देशहरूमा पनि भइरहेछ। र यसको लागि चाहिँ के हो भने अब यो समस्याहरू ह्याकरहरू जन्मिराख्छन्, यता फ्रडहरू जन्मन्छन्, त्यसको सुरक्षाहरू पनि ब्याङ्कहरूले बनाउँदै इन्टरनेसनल स्ट्यान्डर्डमा अब लानुपर्ने अवस्था छ। र नेपाल चाहिँ अब हामी अलिकति डेभलपिङ कन्ट्री हो, र अलिकति हाम्रो अलिक कम थ्रेट छ भन्ने हिसाबले होइन, किनभने ह्याकर त विश्वको जुनसुकै कुनाबाट पनि नेपालको एकाउन्ट चलाउन सक्ने भा हुनाले, ऊ चाहिँ वेल इक्विप हुने भा हुनाले, र अब हामी चाहिँ अनलाइन ब्याङ्किङ गर्ने अथवा यो इलेक्ट्रोनिक ब्याङ्किङहरू गर्ने भइसकेपछि अब यसको सुरक्षा पक्षलाई चाहिँ एकदम राम्रोसँग हेर्नुपर्छ र हाम्रा सुरक्षा प्रणालीहरू पनि बलियो बनाउनुपर्छ र कर्मचारीहरू पनि दक्ष बनाउनुपर्छ र सिस्टम पनि एकदम अपग्रेड गरेर अपडेट गरेर गराउनुपर्छ र कस्टमर्सहरूलाई पनि सचेत बनाउनुपर्छ। यी कुराहरू चाहिँ हामीले सञ्चालन गर्नुपर्ने अवस्था देख्छ।
यो घटना ब्याङ्किङ क्षेत्रको लागि चाहिँ कस्तो हो अथवा ब्याङ्कहरूले चाहिँ यस घटनालाई कसरी लिनुपर्छ? नेपालमा यो पहिलो पटक मात्र यसरी ब्याङ्कको स्विफ्ट नै ह्याक गरेर विदेशबाट पैसा निकाल्नेसम्मको कार्य भएको छ।
यो त ब्याङ्कहरूको लागि ठुलो चुनौतीको कुरा हो, किनभने ब्याङ्क भनेको एउटा विश्वसनीय संस्था हो, विश्वासको आधारमा जनताले कारोबार गरिरहेका हुन्छन्। त्यसले गर्दा यस्तो खालको अवस्था नहुन चाहिँ ब्याङ्क असाध्य सुरक्षित पनि हुनुपर्छ, त्यसको लागि आवश्यक रकम खर्च पनि गर्नुपर्छ, प्रविधि भित्राउन पनि पछि हट्नुहुन्न। तर हाम्रोमा चाहिँ अलिकति प्रविधि र सुरक्षाको पक्षमा अलिकति हामी कमी नै हो कि जस्तो पनि देखिया छ। अन्त केन्द्रीय ब्याङ्कले पनि यस सम्बन्धी निर्देशनहरू जारी गरिया छ। तर अब हामीले चाहिँ जति नै महँगो परोस् जनताको पैसा सुरक्षा गर्नको लागि चाहिँ आधुनिक प्रविधि नै अप्नाउनुपर्छ र अपडेटेड भर्सनहरू र जुन यसलाई रोक्नको लागि प्रयोग हुन्छन् तीहरू प्रयोग गरेर एउटा अन्तर्राष्ट्रिय स्तरको चाहिँ ब्याङ्किङ हामीले चाहिँ प्रणाली चाहिँ अब लागू गर्नैपर्छ, जति नै महँगो परोस्। त्यो नगरेसम्म जनतालाई सुरक्षा छैन। तर अहिले स्विफ्ट जुन एनआइसी ब्याङ्क भएको छ यसबाट डाइरेक्टली पब्लिकको पैसा त गएको छैन, ब्याङ्कको आफ्नै पैसा ट्रान्सफर भयो भन्नेसम्म बुझिया छ र अहिलेसम्म नोटिसमा आएको त्यति मात्रै हो, अरू पनि हुन सक्छन्। भोलि गएर कस्टमर्सकै एकाउन्टमा पनि ह्याकिङ हुनसक्छ। त्यसो भएर सम्पूर्ण ब्याङ्कको चाहिँ यो इन्फर्मेसन टेक्नोलोजीको सुरक्षा चाहिँ हामीले गर्नुपर्ने अवस्था छ।
यो घटनापछि राष्ट्र ब्याङ्कले ब्याङ्कको सुरक्षाका लागि ध्यान दियो, जति नै महँगो परे पनि अलि बढी नै पैसा खर्च गरेर भए पनि अत्याधुनिक प्रविधि प्रयोग गर र आइटीमा पनि त्यस्तै किसिमको विशेषज्ञ ल्याऊ भनेर निर्देशन दिएको रहेछ। के हाम्रा ब्याङ्कहरूमा अलि कमसल खालको प्रविधि यो विषयमा आइटीमा दक्ष नभएको कर्मचारी पनि हुन्छ?
आइटीमा दक्ष त कर्मचारीहरू छन् अध्ययनको हिसाबले, तर व्यावहारिक रूपमा अथवा प्र्याक्टिकल एप्रोचहरू कम भएको हुनसक्छ। र वर्ल्ड वाइज नै अब कस्तो चाहियो भने नेपालको सन्दर्भ हेरेर भएन, ग्लोबलाइज भइसक्यो र ब्याङ्किङहरू जुनसुकै ब्याङ्कबाट जुनसुकै ठाउँमा कारोबार गर्न मिल्ने र विश्वका जहाँसुकै रहेका ह्याकरहरूले पनि हाम्रो सिस्टमहरूमा आक्रमण गर्न सक्ने अवस्था रहेको हुनाले हामी चाहिँ हाम्रो कर्मचारीहरूलाई त्यो खालको स्तरको चाहिँ बनाउनु पर्यो। नेपाल स्तरको बनाएर पनि भएन, इन्टरनेसनल्ली कस्ता क्राइमहरू भइरहेछन्, क्राइमहरू डिटेक्ट गर्ने, क्राइमको स्टडीहरू गर्ने, त्यसको लागि चाहिँ के सुरक्षा पद्धतिहरू चाहिँ विश्वमा अँगालिरहेको छ ती चाहिँ तुरुन्तै अँगालिहाल्ने, त्यो र सतर्कता नै बढी हामीले अप्नाउनु गर्नुपर्छ। र नेपालको सन्दर्भमा अलिकति खतरा के पनि छ भने अरू कन्ट्रीको चाहिँ ग्राहकहरू चाहिँ अलिकति अवेर पनि छन् टेक्नोलोजीमा, हाम्रोमा छैनन्। हाम्रोमा त अब ब्याङ्कमा पैसा राखिएपछि 100% सुरक्षित हुन्छ, यसमा केही नोक्सान हुनु हुँदैन भन्ने ढुक्क छ, यति विश्वास गर्ने ठाउँ चाहिँ अरू ठाउँमा कमै हुन्छ। त्यो भएको हुनाले यहाँको कस्टमर्सहरूलाई पनि अवेरनेस त गराउनु पर्यो, तर त्यो गर्न धेरै टाइम लाग्छ। त्यसको बदला चाहिँ त्यो हुनुभन्दा अगाडि त्यो सँगसँगै हामीले चाहिँ ब्याङ्कहरू नै अलिकति अवेर हुने र यसका कर्मचारीहरू पनि एउटा चुक्त बनाउने र सिस्टम चाहिँ बलियो ल्याउने र यो टेक्नो यसलाई चाहिँ हरेक दिन चाहिँ वाच गर्ने व्यवस्था चाहिँ रेगुलर मोनिटरिङ गर्ने प्रणाली चाहिँ अप्नाउनुपर्छ। पासवर्डहरू चेन्ज गर्ने फायरवालहरू अहिले अपडेटेड फायरवालहरू हुन्छन् त्यसलाई रोक्नको लागि त्योहरू राखिराख्ने र यसमा कन्जुसाई गर्नु भएन एउटा किनभने सबै ब्याङ्किङ चाहिँ यसरी यही मार्फतै चलिरहेको हुनाले यसलाई अलिकति अपरेसनल रिस्कमा हाई रिस्कको जोनमा राखेर आइटीलाई हेर्नुपर्ने जस्ता देखिन्छ।
ब्याङ्किङ सुरक्षाका लागि स्विफ्ट आफैले पनि त यो गर भनेर बेला बेलामा निर्देशन दिइरहेको हुन्छ अरे, के हामीले यहाँले अघि भने जस्तै गरी नेपाल जस्तो ठाउँमा त्यति धेरै रिस्क किन होला र भनेर त्यसलाई सावधानी नअपनाइएको पनि हो अहिलेको जुन केसमा?
अब स्विफ्ट त इन्टरनेसनल्ली सबै ब्याङ्कहरूले परेको र अहिलेसम्मको अवस्थामा सबभन्दा सुरक्षित उपकरण मानिया छ र यो मार्फत विश्वभरिका ब्याङ्कहरूले ट्रान्जेक्सन गरिया छ र अहिले पनि स्विफ्टले आफूलाई दाबी चाहिँ के गरिरहेछ भने मेरो सिस्टममा चाहिँ कुनै ह्याकिङ हुँदैन, भयो भने सम्बन्धित ब्याङ्कहरूकै सिस्टमबाट हुनुपर्छ भन्यो र बङ्गलादेशको केसमा पनि उसले चाहिँ त्यो पे गर्न मानेन, त्यो तपाईँहरूको आफ्नै गल्ती हुनुपर्छ, स्विफ्टमा चाहिँ कुनै गल्ती हुँदैन भन्ने हिसाबमा उसले आफ्नो वडान लिइरहेको छ। त्यो धेरैले विश्वास गरिरहेको हुनाले र अहिलेसम्म सम्मको ऊबाट स्विफ्ट चाहिँ सुरक्षितै छ भन्ने देखिया छ। कुरा के रह्यो भने अब स्विफ्टसँग चाहिँ जुन एउटा सर्भरहरू आफ्नो ब्याङ्कहरूमा हुन्छ त्यहाँ मार्फत चाहिँ स्विफ्टबाट चाहिँ को माध्यम प्रयोग गरे पनि ह्याकिङ चाहिँ ब्याङ्कको सिस्टममा भयो, स्विफ्टभित्र भयो होइन कि ब्याङ्कको आफ्नो सिस्टमभित्र प्रवेश गरेर त्यहाँबाट सूचना प्रवाह गर्न चाहिँ उसले चाहिँ स्विफ्टलाई प्रयोग गर्यो। त्यो कारण गरिरहेको हुनाले हाम्रो आफ्नै सिस्टममा चाहिँ हामीले बलियो बनाउनुपर्छ। अब स्विफ्ट त अब इन्टरनेसनल कुरा हो, अब त्यसको लागि चाहिँ हामीले मात्रै भनेर पनि हुँदैन र उसले आफूले त्यो आफ्नो इन्टिग्रिटी अनुसार चाहिँ गर्दै पनि गइरहेको होला, तर अब हामी आफै पहिले आफ्नो भाँडो चाहिँ बलियो बनाउनु पऱ्यो, आफ्नो सिस्टम बलियो बनाउनु पऱ्यो, आफ्ना कर्मचारीहरू अपडेट हुनु पऱ्यो। अहिले पनि कर्मचारीहरूले प्रम्प्टली चाहिँ नहेरेको भए यो छिट्टै आइडेन्टिफाई हुँदैन थियो होला, तुरुन्तै उनीहरूले बिदा दिन पनि आएर हेरेर पत्ता लगाइसकेर रोका पनि राख्न भ्याए, त्यसले गर्दा केही रकम सुरक्षित पनि भयो। त्यो खालको जागरूकता चाहिँ जरुरी छ।
यसरी ब्याङ्कबाट रकम बाहिरियो भने उसो भए यसको फेरि रिभुक्तानी गर्ने दायित्व चाहिँ हुँदैन, सम्बन्धित ब्याङ्कै हुन्छ। उसो भएदेखि यहाँबाट जति समस्या आयो, जति घाटा भयो, जति भुक्तानी गयो, त्यो ब्याङ्कलाई नै हुने हो घाटा।
अब स्विफ्ट चाहिँ एउटा चाहिँ माध्यम हो, त्यो स्विफ्ट नै मा नै फ्रड भयो, ह्याकिङ भयो भन्ने प्रमाणित गर्न सके त उसले पनि गर्ला, तर उल्लेख नगरन्जेलसम्म अब हामीले स्विफ्टलाई चाहिँ त्यो यो सिस्टमले चाहिँ यस्तो भएको भन्न नसक्ने अवस्थामा हामीले आफ्नो सिस्टममै हामीले हेर्नु पर्यो। त्यो अन्तर्राष्ट्रिय टेस्टेड प्रोग्राम भएको हुनाले कम्पेरिटिभली त्यो अलि सुरक्षित नै मानिरहेछन् स्विफ्टलाई, र अहिलेसम्मको कारोबार पनि त्यही मार्फत भइरहेछ। भनेपछि अहिले हामीले स्विफ्टले पैसा दिन्छ दिँदैन भन्नलाई उसँगको कस्तो अवस्था हो त्यसको त अध्ययन हुन पर्ला, अब विशेषज्ञहरूले अध्ययन गर्लान्, त्यसबाट आइडेन्टिफाई गर्लान् कसको गल्ती हो, कहाँनिर लिकेज भएछ, र जहाँनिर चाहिँ हाम्रो कमजोरी देखिया छ त्यो देखिएको ठाउँमा चाहिँ टाल्ने, त्यसमा सुरक्षा पद्धतिहरू अपनाउने काम चाहिँ गर्नुपर्छ ब्याङ्कहरूले।
यस्ता समस्या कुनै ब्याङ्कलाई आयो भने त्यो ब्याङ्कले मात्र फेस गर्ने, या भनौँ यो चाहिँ मेरो आन्तरिक समस्या मात्र हो भन्ने तरिकाले अन्यत्र यसको चाहिँ प्रवाह नगर्ने, समस्याले गर्दा पनि यस प्रकारका बेला बेलामा आइरहने इन्टरनेट ब्याङ्किङ सिस्टममा आउने समस्या चाहिँ अलि ठुलो भइसकेपछि मात्र थाहा पाइने र त्यसलाई समाधान गर्नका लागि अलि गाह्रै हुने भन्ने खालको कुरा पनि राष्ट्र ब्याङ्कले गरेको रहेछ। पूर्व सिइओ भएको हैसियतले यस्ता समस्याहरू आउँदाखेरि हामीले आन्तरिक रूपमै मात्र राख्छौँ कि अरू ब्याङ्कहरूसँग, अरू वाणिज्य ब्याङ्कहरूसँग पनि हामीसँग यस्तो थ्रेट आयो है भनेर आदान प्रदान गर्ने गर्नुभएको
होइन? अब यो चाहिँ कस्तो हुन्छ भने ब्याङ्किङ चाहिँ अब मेरो मात्रै ब्याङ्क सुरक्षा गर्छु भनेर सम्भवै छैन। ब्याङ्किङ अब यो त नेसन ग्लोबलाइजै भइसकेको अवस्थामा कन्ट्रीभित्र त झन् असर परिहाल्छ। त्यसले गर्दा हामीले गर्नु चाहिँ के पर्छ भने अब सानो तिनो आफ्नै मिस्टेक देखियो, आफ्नै कर्मचारीको कारणले देखियो, आफ्नै सिस्टम विक भएको कारणले हो भने र त्यसमा अर्कै कुरा हो, नत्र चाहिँ जे जस्तो घटनाहरू घट्छन् त्यो चाहिँ सेयर गर्नुपर्छ। इभन सेन्ट्रल ब्याङ्क, अरू ब्याङ्कहरू एसोसिएसन मार्फत अरू ब्याङ्कहरूसँग पनि सेयर गर्ने, र अझै हामीले त अब ब्याङ्कहरू त के हो भने एउटा व्यवसाय गर्ने संस्था हो, यसले अरूलाई समात्न पक्रन सक्दैन, त्यसको लागि चाहिँ पुलिसको चाहिँ एउटा इन्भेस्टिगेसन गर्ने अथोरिटी अथवा साइबर क्राइम हेर्ने कुनै निकाय हुन्छ, त्योसँग चाहिँ क्लोज कन्ट्याक्टमा रहेर हामीले यसलाई डिटेक्ट गरेर आइडेन्टिफाई गर्नपट्टि लाग्नुपर्छ। त्यसमा ब्याङ्कहरू लागिरहेका पनि छन्, एटिएम केसहरूमा हामीले देखिरहेछौँ, ब्याङ्कहरूले आफैले समाति पनि रहेछन्, प्रहरीले पनि निकै आफूलाई चाहिँ अपडेट गर्दै लगेको पनि छ। र अब यसको लागि चाहिँ के भयो भने अब सारा ब्याङ्किङ सिस्टम चाहिँ अनलाइन मार्फत हुन थालिरहेको अवस्थामा अब हरेक ब्याङ्कहरूले यसको लागि चाहिँ यो सेक्युरिटी थ्रेटलाई चाहिँ एकदम प्राइम रिस्कमा राखेर र रेगुलेटरहरूले पनि यसलाई अलिकति बढी चासो राखेर र इन्भेस्टिगेसन गर्ने अथोरिटीहरू पुलिसले भयो र अरू निकायहरूले यसलाई चाहिँ अलिक प्राथमिकता साथ आफ्नो चाहिँ दक्ष विशेषज्ञहरू राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। नेपालभित्र विशेषज्ञ छैनन् भने पनि बाहिरको विशेषज्ञ हायर गरेर हामी चाहिँ अपडेट हुनुपर्छ, किनभने ब्याङ्किङ चाहिँ हाम्रोभन्दा ग्लोबल ब्याङ्किङ चाहिँ धेरै अगाडि छ र त्यो ब्याङ्किङमा चाहिँ ह्याक गर्न सक्ने मान्छेहरूले नेपालको सिस्टममा सजिलै ह्याक गर्न पनि सक्छन्। हुन त हाम्रा धेरै कमर्सियल ब्याङ्कहरूका सफ्टवेयरहरू चाहिँ अन्तर्राष्ट्रिय स्तरकै छन्, टेस्टेडै छन्, महँगो सफ्टवेयर किनेर ल्याएको पनि छन्, तर त्यतिले मात्रै पुग्दैन होला, अब टाइम टाइममा अपडेट हुन पनि नसक्लो होला, अब कहाँनिरबाट उसले एट्याक गर्छ भन्ने थाहा नहुन पनि सक्छ। त्यो अवस्थामा चाहिँ हामी चाहिँ सधैँ अपडेट भइराख्नुपर्छ। अब यस्तो घटना त घटिरहेको हुन्छ, वर्ल्ड वाइडै पनि हामी देखिरहेछौँ, अहिले पनि स्विफ्टको ह्याकिङहरू अरू कन्ट्रीमा पनि देखिया छ। त्यो भएको हुनाले हामी सतर्कता अपनाउँदै नोक्सानलाई रोक्न अगाडि बढ्नुपर्छ र कलेक्टिभ एप्रोचमै जानुपर्छ जस्तो लाग्छ मलाई।
बढ्दो यो प्रविधिको विकाससँगै ब्याङ्क सञ्चालनका लागि पनि नयाँ नयाँ जोखिमहरू सृजना हुँदैछन्, जस्तो अहिले भएकै घटनालाई मानिदिउँ। इन्टरनेट ब्याङ्किङ सिस्टममा गइसकेपछि र बढ्दो प्रविधि, यो प्रविधि प्रयोग गर्न थालेपछि ब्याङ्क सञ्चालनका लागि चाहिँ के कस्ता चुनौतीहरू आइरहेको देख्नुहुन्छ?
अबको ब्याङ्किङ भनेको इन्टरनेट ब्याङ्किङ, अनलाइन ब्याङ्किङ जे भन्नुहोस्, यो बाहेकको ब्याङ्किङ चाहिँ अब कल्पना गर्न सकिँदैन र हामी पछाडि फर्कने कुरा पनि भएन। जता व्यवस्था गइरहेछ, वर्ल्ड वाइज ब्याङ्किङ सिस्टम जता गइरहेछ हामी त्यतै जाने हो, ग्राहकको चाहना पनि त्यही छ। त्यसो भएको हुनाले हामी त्यता प्रवेश त गर्नै पर्यो, तर सँगसँगै यसको कसरी सुरक्षा गर्ने भन्नेतिर चाहिँ अब हाम्रो ध्यान चाहिँ जानु पर्यो र यसका सिस्टमहरू, यसका यसलाई चाहिँ प्रोटेक्ट गर्ने त्यो ह्याकरहरूलाई चाहिँ रोक्ने सक्ने फायरवालहरू अथवा के हुन्छ, भाइरसहरू कन्ट्रोल गर्ने सिस्टमहरू के छन्, तिनीहरू चाहिँ अपडेटेड भर्सनहरू ल्याएर त्यसमा चाहिँ इन्भेस्ट गर्न ब्याङ्कहरू डराउनु भएन, किनभने यो निश्चित जनताको पैसाको सुरक्षाको कुरो छ। त्यसमा इन्भेस्ट गर्नु पर्यो र अरिचनाको भएर हामी अगाडि बढ्नुपर्छ। त्यसो भएर मैले चाहिँ अब यो गाह्रो भयो, यो चाहिँ पद्धति नगालौँ, अनलाइन ब्याङ्किङ नदिउँ भन्ने कुरा अब हुँदैन, त्यसमा त जान पर्छ तर सुरक्षाको पद्धतिलाई चाहिँ अपनाउनु पर्यो र यो सुरक्षा पनि एउटा ब्याङ्कले गरेर हुँदैन, समग्र ब्याङ्कको कलेक्टिभ एप्रोच हुनु पर्यो, सियरिङ हुनु पर्यो र सेन्ट्रल ब्याङ्कले पनि अलिचनाको साथ यसलाई हेरिदिनु पर्यो, किनभने नेपालभित्र हो ब्याङ्कको कुरा हुन्छ, नेपालभन्दा बाहिर गइसकेपछि त्यहाँको ब्याङ्कहरूसँग कुरा गर्न हामी सेन्ट्रल ब्याङ्क मार्फतै कुरा गर्नुपर्ने हुन्छ, जस्तो अहिले सेन्ट्रल ब्याङ्कले त्यो सहयोग पनि फेसिलिटेट पनि गरिरहेको छ, त्यो गर्न सेन्ट्रल ब्याङ्क पनि हुनु पर्यो र इन्भेस्टिगेसन गर्ने अथोरिटीहरू, पुलिसका निकायहरू हुन्छन्, उसले इन्टरपोल मार्फत पनि भोलि गएर त्यस्ता क्रिमिनलहरूलाई समात्न सक्छ। त्यस्तो भएको हुनाले एउटा कलेक्टिभ एप्रोच, यो साइबर क्राइम हेर्ने एउटा कलेक्टिभ टिम नै बनाएर अगाडि बढ्नुपर्ने हो कि जस्तो चाहिँ लाग्छ मलाई चाहिँ।
अब अहिले यसरी स्विफ्ट ह्याक गरेर पैसा बाहिरियो भन्ने कुराले कतिपय निक्षेपकर्ताहरू पनि सशंकित छन्, हाम्रै पैसा पो भोलि यसैगरी जाने हो कि भनेर। यसले निक्षेपकर्तालाई चाहिँ कस्तो असर पार्छ?
अहिलेको यो स्विफ्टबाट भएको घटना चाहिँ मात्र ब्याङ्कको पैसा गएको छ, निक्षेपकर्ताको पैसा त सुरक्षितै छ, र भोलि गएर ब्याङ्कको ठुलै पैसा गयो भने त निक्षेपकर्तालाई ब्याङ्कले पनि फिर्ता गर्न नसक्ला, ती कुरा पनि आउँछन्। तर के हो भने यो चाहिँ ब्याङ्कको जिम्मेवारी हो, निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने ब्याङ्कको हो। त्यसो भएको हुनाले यदि निक्षेपकर्ताले आफ्नो आफूले पैसा झिकेका छैन, ह्याकिङ भयो, केही भयो, अथवा उसको अनुमति बिना नै उसको खाताहरूमा केही गरिया छ भनेदेखि त्यो चाहिँ ब्याङ्कको जिम्मेवारी हुन्छ र ब्याङ्कले त्यस्तो भुक्तानी गरेका पनि छन्। त्यसो भएर ग्राहकहरू चाहिँ अलि चासो सतर्क चाहिँ हुनु पर्यो, आफ्नो खाताको रकमहरू चाहिँ समय समयमा कति छ ब्यालेन्सहरू हेर्नु पर्यो, आफ्नो पासवर्डहरू चाहिँ अपडेट गर्दै राख्नु पर्यो र स्टेटमेन्टहरू टाइमली मागेर हेर्ने त्यो काम चाहिँ ग्राहकहरूले पनि सजगता चाहिँ अप्नाउनुपर्छ जुनसुकै ब्याङ्कमा पनि। तर उनीहरूको निक्षेप चाहिँ असुरक्षित एउटा दुईवटा घटना घट्दैमा असुरक्षित भइहाल्छ भन्ने अवस्था होइन, यो वर्ल्ड वाइड भएको छ, यस्तो कुराहरू हुन्छन्, यसलाई करेक्सन पनि हुँदै जान्छ र ब्याङ्किङ सिस्टमले अहिलेसम्म यो फेस गर्दै आएको पनि छ।
तर ब्याङ्कसँगको विश्वसनीयता त घट्ने भयो नि होइन यस प्रकारको घटनाले?
होइन, यो त के हो भने ब्याङ्कले चाहिँ सकेसम्म सुरक्षा गर्ने हो, ब्याङ्कले सुरक्षा गर्दा गर्दै पनि उसको क्षमताभन्दा बाहिर गएर ऊभन्दा पनि बढी इफिसियन्ट भएको मान्छेले त्यस्तो खालको ह्याकिङ गर्न खोज्छ, यो चाहिँ जनरल प्र्याक्टिसै हो। यसको मतलब एक दुईवटा घटना घट्दैमा यदि यो इन्फर्मेसन टेक्नोलोजी नभएका बेलामा पनि कोही कोही ब्याङ्कहरू लुटिन्थे पनि, फ्रड भएर नि पैसा झिकिन्थे, त्यस्तो प्र्याक्टिसहरू भइरहेको छ, त्यसलाई करेक्सन ब्याङ्कहरूले गर्दै पनि जान्छन्, रोक्दै पनि जान्छन्। त्यसो भएको हुनाले एउटा दुईवटा घटना घट्दैमा हाम्रो निक्षेप असुरक्षित भयो भनिहाल्नु पर्दैन, किनभने ब्याङ्कले जिम्मा लिएको हुन्छ, विभिन्न पोर्टफोलियोहरूमा पैसा राखेको हुन्छ, त्यसरी उनीहरूले पनि करेक्सन मिजर अहिले पनि 30 करोड गएको हो, त्यसमध्ये पनि कति पैसा त रोकेकै छ, उनीहरूले हेर्ने आफ्नो मेकानिजम त बलियै छ। त्यसो भएर ग्राहक चाहिँ अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन, यसलाई करेक्सन हुन्छ। यो
अब ब्याङ्किङ सुरक्षाकै अर्को प्रसङ्गमा, यो ह्याक गरेर मात्र होइन प्रत्यक्ष संलग्न भएर पनि एटिएमबाट पनि पैसा चोरी हुने गरेका घटनाहरू सार्वजनिक भइरहेका छन्, यो चाहिँ कसको कारण चाहिँ यस्तो हुन्छ?
अब यसमा दुइटै हुन सक्छन्, अब एउटा त लापरवाही पनि हुन सक्ला, तर लापरवाही भन्दा पनि यो ह्याकिङ गर्ने बाहिरको मान्छेहरू अहिले पनि हामीले एटिएममा विदेशीहरू आएर कुन कुन कन्ट्रीका मान्छेहरू आएर एटिएमबाट चाहिँ पासवर्डहरू त्यो गर्दाखेरि वाच गरेर पासवर्ड हाल्दाखेरिको लिक गराएर त्यसमार्फत चाहिँ पैसाहरू झिकेको हामीले देखाए पनि हो, प्रहरीले त्यसलाई चाहिँ इन्भेस्टिगेसन गरेर समाति पनि रहेछ। त्यसो भएको हुनाले हाम्रो पनि यहाँको चाहिँ सुरक्षा संयन्त्र राम्रै मान्नुपर्छ, प्रहरीको यन्त्र चाहिँ, किनभने उसले डिटेक्ट गरिरहेछ। त्यो खालको इफिसियन्सी चाहिँ प्रहरीमा पनि डेभलप चाहिँ गर्नु पर्यो, सबै ब्याङ्कहरूले पनि गर्नु पर्यो। र यो असुरक्षा यस्तो चाहिँ हरेक टेक्नोलोजीमा यहाँ मात्रै होइन, भयङ्कर गोप्य राखिएका चिजहरू पनि बाहिर आइरहेछन्। यो टेक्नोलोजीको कारण हो। अब यो टेक्नोलोजीमा केही धेरै राम्रा पक्षहरू पनि छन्, केही नराम्रा पक्षहरू पनि छन्, त्यसका विकनेसहरूलाई युज गरेर कतिपय फ्रडहरू हुन्छन्, नोक्सानीहरू हुन्छन्। तर त्यसलाई चाहिँ सेफ साइडमा लानको लागि चाहिँ त्यस्तै उपकरणहरू पनि विकास भएका छन्। खालि हामी सुरक्षा अवधारणालाई चाहिँ बलियो बनाउँदै लानु पर्यो, सुरक्षा पद्धति अँगाल्दै जानु पर्यो, सतर्क बनाउँदै जानु पर्यो। टेक्नोलोजीको प्रयोग गर्दाखेरि गर्ने मान्छे चाहिँ अलिक सुरक्षित पनि अवेर पनि हुँदै जानु पर्यो, त्यस सम्बन्धी जानकारी राखेर हो। तर त्यसको लागि चाहिँ अब हामी यो व्यवस्थाबाट चाहिँ असुरक्षित भइहाल्यो भन्न चाहिँ पर्दैन। त्यो चाहिँ अहिलेसम्म वर्ल्डमा राम्रैसँग चलिरहेछ र नेपालमै पनि त्यति ठुलो चाहिँ फ्रड भएको छैन। कम्पेरिटिभली 1% चाहिँ 1-2% फ्रड हुने कुरा चाहिँ वर्ल्ड वाइडै देखिन्छ, एउटा जानु ट्रेन्ड पनि हो। त्यसो भएको हुनाले हामीले त्यो अपरेसन रिस्कमा केही लस भयो भन्दैमा ग्राहकहरू चाहिँ आत्तिहाल्नुपर्ने अवस्था होइन, यसलाई ब्याङ्कहरूले व्यवस्था गरेका छन्।
एटिएमबाट आफ्नो पैसा सुरक्षाका लागि बेला बेलामा पिन कोड परिवर्तन गर्नका लागि ब्याङ्कले भनिरहन्छ। पिन कोड परिवर्तन मात्र सुरक्षाको उपाय हो कि अरू पनि उपायहरू छन्?
पिन कोड चाहिँ मेजर हो, किनभने पिन नभएसम्म सिस्टमले अब एड्रेस गर्दैन। पिन चाहिँ मेजर हो, पिन हामीले टाइममा चेन्ज गर्न सक्यौँ भने पनि धेरै कुराहरू हुन्छ। त्यो बाहेक अरू उपाय पनि अप्नाउँछन् होला। त्यसको लागि चाहिँ अब ब्याङ्कको सिस्टम पनि बलियो हुनु पर्यो, ब्याङ्कले पनि आफ्नो सुरक्षाका सफ्टवेयरहरू चाहिँ अपडेट गरिराख्नु पर्यो विभिन्न भर्सनमा, र ग्राहकले चाहिँ आफ्नो स्टेटमेन्ट पनि हेर्ने, कति पैसा झिकेँ, कहिले राखेँ, अपडेट छ कि छैन, र पिनहरू पनि पिन कोडहरू पनि चाहिँ सुरक्षित राख्ने, बेला बेलामा फेर्ने र ब्याङ्कसँग रेगुलर टचमा बस्ने गर्यो भने यो समस्या चाहिँ आउँदैन।
जस्तो कुनै व्यक्तिको एटिएमबाट दोस्रो व्यक्तिले चोरी गर्यो, त्यसरी चोरी गरिएको रकम को भुक्तानी दिन सक्छ कि सक्दैन ब्याङ्कले? त्यो दायित्व ब्याङ्कको हुन्छ कि सम्बन्धित ग्राहककै हुन्छ?
अब यसमा यस्तो हुन्छ, अब ग्राहकले नै आफ्नो उसको नेग्लिजेन्सले भनौँ न आफ्नो कार्ड छोड्यो, पिन पनि कहीँ लस्ट गरेका छ र पैसा नोक्सान भयो भने त्यो त ब्याङ्कले जिम्मा लिन सक्ने कुरो भएन। तर कार्ड उसको कार्ड आफ्नो हातमै छ, उसबाट कुनै पिन लिक पनि भएको छैन, तर अरू नै कारणबाट उसको खातामा चाहिँ प्रवेश गरेर पैसा चाहिँ झिक्ने यस्तो काम भयो भने त्यो त ब्याङ्कले हेर्छ। त्यसमा चाहिँ यसमा मात्रै होइन, चेकमा पनि हामीले चेकबाट पेमेन्ट गर्दाखेरि पनि त्यही हो, उसको चेकहरू हो कि होइन, फ्रड चेक पेस गरेर पैसा लगेर छ भने त कस्टमरलाई ब्याङ्कले दिनु पऱ्यो नि। त्यसो भएको हुनाले ग्राहकले आफ्ना चाहिँ ती ब्याङ्किङ उपकरणहरू चाहिँ सुरक्षित राख्नु पऱ्यो, आफ्ना कार्ड भयो, चेकबुकहरू भयो, होइन, पासबुकहरू भयो, ती चाहिँ आफ्नो सुरक्षित राख्नु पऱ्यो। ग्राहकको नेग्लिजेन्स देखिँदैन भनेदेखि त्यो भुक्तानी चाहिँ फ्रड गरेर गरेको चाहिँ ब्याङ्कले भुक्तानी गर्नुपर्छ।
हजुर, यो कुराकानीको हामी अन्तिम चरणमा आइसकेका छौँ। हामीले कुराकानी यसैमा केन्द्रित गर्यौँ, ब्याङ्किङ सुरक्षाकै सवालमा। यद्यपि यो कुराकानीको अन्त्यमा अब ब्याङ्कहरूका लागि एउटा ठूलो चुनौती सिर्जना भयो, यहाँले भनिहाल्नुभयो, त्यो चुनौतीलाई चाहिँ सामना गर्नका लागि ब्याङ्क तथा वित्तीय संस्थाहरूले अनि राष्ट्र ब्याङ्कले के कस्ता उपायहरू अपनाउनु पर्छ?
अब हामीले चाहिँ गर्न, मैले अघि नै भने, इन्टरनेसनल स्ट्यान्डर्डको सफ्टवेयर युज गर्नु पर्यो, इन्टरनेसनल स्ट्यान्डर्डको चाहिँ कर्मचारीलाई तालिम दिनु पऱ्यो, किनभने यो नेपालको मात्रै नेपालीहरूले मात्रै ह्याक गरे होइन, होइन, विदेशमा बस्ने मान्छेहरूले पनि ह्याक गर्न सक्छ र वेल इक्विप भएका मान्छेहरू पनि ह्याकर हुन सक्ने भए हुनाले हामी चाहिँ अब हाम्रो चाहिँ कन्ट्रीको अवस्थाको ब्याङ्किङ हेरेर होइन कि इन्टरनेसनल लेभलमै हाम्रो ब्याङ्किङलाई चाहिँ उचाल्नु पऱ्यो सफ्टवेयरमा, त्यो भएको त्यो गर्नु पऱ्यो। र अहिले मैले भने जस्तो यसलाई अपरेसन रिस्कमा चाहिँ यसको मेजर रिस्कमा चाहिँ यो सिस्टम रिस्कलाई राख्नु पऱ्यो र त्यसको लागि चाहिँ कर्मचारीहरूलाई तालिम दिनु पऱ्यो, अपडेट गराइराख्नु पऱ्यो। ब्याङ्कर एसोसिएसनले पनि बेला बेलामा यसको मोनिटरिङ गर्ने छलफलहरू गर्नु पऱ्यो, कहाँ यस्ता घटनाहरू घटिरहेछन् सियरिङहरू गर्नु पऱ्यो, र जो ब्याङ्कभित्र भएको घटना चाहिँ आफ्नो नियमन निकाय नेपाल राष्ट्र ब्याङ्क र यसलाई इन्भेस्टिगेसन गर्ने अथोरिटी नेपाल प्रहरी यिनीहरूलाई चाहिँ सूचना पनि दिएर सियरिङ गरेर टाइमली चाहिँ डिटेक्ट गरेर मान्छे आइडेन्टिफाई गर्ने, पत्ता लगाइहाल्ने र प्रिभेन्सन मेजर्सहरू पनि अरू देशहरूमा के कस्ता घटनाहरू घटिरहेछन् ती चाहिँ सूचनाहरू प्रभाव भइरह हुन्छ विभिन्न सञ्चार माध्यममा, त्यसलाई अध्ययन गरेर पनि आफ्नो सिस्टममा आफूले के प्रोटेक्सन गर्न सकिन्छ, आफ्नो ल्याप्सेसहरू के छ, त्यसमा चाहिँ हरेक ब्याङ्कहरूले सुरक्षित चाहिँ हुनुपर्छ। अब ब्याङ्कहरूले चाहिँ हामी चाहिँ टेक्नोलोजी बुझिया छैन, हामी कहाँ यस्तो टेक्नोलोजी भएको मान्छे छैन, हामीले चाहिँ नेपालमा यो खालको यो स्ट्यान्डर्डको सफ्टवेयर चाहिन्छ होला भन्ने सोचेनौँ भनेर चाहिँ सुख पाइँदैन। त्यो चाहिँ ब्याङ्कले अब यसमा इन्भेस्ट गर्नै पर्छ र त्यो चाहिँ जनतालाई विश्वास दिलाउनको लागि पनि एउटा सुरक्षित वातावरण चाहिँ हामीले तय गर्नुपर्छ। यसमा केन्द्रीय ब्याङ्कको रोल पनि छ र उनीहरूले गरि पनि रहेछन् र सबै ब्याङ्कहरूले पनि मलाई लाग्छ कमर्सियल ब्याङ्कहरूमा त धेरैको सिस्टम राम्रै पनि छ, हुन त त्यहीँबाट ह्याक भयो अहिले, तै पनि उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा टेस्टेड सफ्टवेयरहरू प्रयोग गरिरहेछन् र केही ब्याङ्कहरूले त्यसलाई चाहिँ बेला बेलामा फेरि परिवर्तन गर्ने पनि गरिरहेको देखिन्छ। त्यो चाहिँ राम्रै हो तर अब यो सिस्टममा लगानी गर्नलाई चाहिँ कन्जुसाई चाहिँ गर्नु हुँदैन।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मा। ब्याङ्कहरू ह्याकरबाट असुरक्षित हुने कारण सुरक्षित ब्याङ्किङ सेवाका लागि ब्याङ्कहरूले अपनाउनु पर्ने उपायको विषयमा कुराकानी गर्दै नेपालमा सञ्चालित ब्याङ्कहरूले अन्तर्राष्ट्रिय ब्याङ्किङ प्रणाली अनुसार चल्न सक्नुपर्ने, सूचना प्रविधिमा दक्षता अभिवृद्धि गर्नुपर्ने, आईटीको क्षेत्रमा लगानी गर्न कन्जुसै गर्न नहुने उहाँको सुझाव छ। तपाईँ अहिले कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम बदलिन्दो नेपालमा बैंक अफ काठमाडौँले अटो लोनमा निर्धारण गरेको ब्याजदर, अटो लोनमा आउने जोखिम लगायतका विषयमा ऋण शाखाका किरण थापासँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि फेरि स्वागत छ कार्यक्रम बदलिन्दो नेपालमा। अब कुरा गरौं अटो लोन अर्थात गाड़ीमा दिइने कर्जाको। गाड़ी किन्न दिने ऋणको सीमा बढ़ाएपछि वाणिज्य ब्याङ्कहरूले अटो क्षेत्रमा लगानी बढ़ाइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कको नियम अनुसार वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत गाड़ी किन्न 65% र व्यापारिक प्रयोजनको गाड़ी किन्न 80% ऋण लगानी गर्न सक्छन्। अटो लोनको ब्याजदरमा ब्याङ्कहरूको यति बेला तीव्र प्रतिस्पर्धा छ। ब्याङ्क अफ काठमाडौँले अटो लोनमा निर्धारण गरेको ब्याजदर, अटो लोनमा आउने जोखिम लगायतका विषयमा हामीले ब्याङ्कको ऋण शाखाका किरण थापासँग कुराकानी गरेका छौं। थापालाई शुरूमा हामीले सोधेका छौं ब्याङ्क अफ काठमाडौँको अटो लोनमा कस्तो सुविधा छ।
कम्पिटिसन भनेको जहाँ पनि छ, तपाईँको 28-29 कमर्सियल ब्याङ्क छ होइन, सबैले आफ्नो रेटहरू अफर गराएको छ। हामीले चाहिँ कस्टमर्सहरूलाई के छ भने इन्ट्रेस्ट रेट अहिलेको हिसाबमा हेर्दाखेरि सबै ब्याङ्कहरूको अलिकति बढी नै छ होइन, त्यसमा हामीले कसरी कस्टमरलाई कन्भिन्स गर्ने भन्ने कुरातिर लाग्नुपर्छ होइन। सबभन्दा सुरु कुरा त त्यो हो। ब्याज भनेको सम्भवतः सबै ब्याङ्कहरूमा लगभग उस्तै नै छ है। अब ब्याजले मात्रै गरेर पनि कस्टमरलाई चाहिँ हामीले चाहिँ ल्याउन सक्दैनौँ। त्यसमा सर्भिसहरूको कुराहरू हुन्छ, प्रोसेसिङ शुल्कहरूको कुरा हुन्छ, कसरी कस्टमरलाई ह्यान्डल गर्ने कुराहरू हुन्छ होइन। अहिलेको योजना भनेको नै त्यतातिर फोकस हुन्छ, इन्ट्रेस्ट रेटमा भन्दा नि त्यतातिर फोकस हुन्छ क्या, किनभने अहिले रेटमा ब्याङ्कको रेट हेर्दाखेरि सबैको ब्याज लगभग उस्तै छ। त्यही भएर ब्याजले गर्दा मात्रै कस्टमर तानिने होइन होइन, सर्भिसतिर पनि लाग्नु पऱ्यो। सर्भिसतिर चाहिँ अलिकति फोकस गरेका छौँ हामीले।
त्यो सर्भिस भनेको चाहिँ कस्तो छ ब्याङ्क अफ काठमाडौँको?
डकुमेन्टेसन दिनुभएको हामीले 4-5 दिन, 6 दिनमा डकुमेन्ट कम्प्लिट गराइदिन्छौँ। अब डकुमेन्टहरू लिने कुरामा झन्झटिलो नहुने गरी सजिलो सहज तरिकाले कसरी हुन्छ, उहाँको डकुमेन्टहरू कसरी उहाँले पेस गर्न सक्नुहुन्छ, के पेस गर्न सक्नुहुन्छ, त्यो हिसाबले सजिलो सहज तरिकाले चाहिँ हामीले चाहिँ डकुमेन्टेसन लिएर चाहिँ प्रोसेसिङ सकेसम्म छिटोभन्दा छिटो चाहिँ उहाँलाई डिओ दिने हिसाबले चाहिँ गर्ने गरेको।
भुक्तानी प्रक्रिया
भनेको तपाईँको त्यो अप्रुभल भयो आजको मितिमा भयो भने एक दिन हामीलाई डकुमेन्टेसन गर्न टाइम लाग्ने हो। त्यो नेपाली कागजमा हामीले जुन सही गर्नुपर्ने हुन्छ त्यो एक दिनको लागि लाग्छ। आजको मितिमा सही 10-11-12 बजेभित्रमा भयो भने आजको बेलुकासम्ममा डिस्पर्सन पनि भइहाल्छ, उहाँहरूकै खातामा जाने हो। उहाँहरूको खाताबाट डाइरेक्ट पेमेन्ट हामीले कम्पनीलाई दिन्छौँ। कम्पनीलाई पेमेन्ट दिनुभन्दा अगाडि त उहाँलाई डिओ दिइ नै हाल्छौँ हामी। पेमेन्ट जानुभन्दा अगाडि डिओ पाउन साथ उहाँले गाडी लगिहाल्नुहुन्छ। अब केही एक आध दिन ढिलो भयो भने चाहिँ तपाईँको पेमेन्ट चाहिँ पछि जाने हो, तर पेमेन्ट जानुभन्दा अगाडि डिओ गइसकेपछि चाहिँ उहाँले त गाडी चलाउनु पाइहाल्नुहुन्छ। भनेको म्याक्सिमम 5-7 दिन उहाँले गाडी नै चलाउनु पाउनुहुन्छ।
कति वर्ष योजनासम्म चाहिँ पाउँछन् र कति प्रतिशतसम्म चाहिँ ब्याङ्कले फाइनेन्सिङ गर्छ?
यस्तो छ सर, अहिले के छ भने राष्ट्र ब्याङ्ककै सर्कुलर अनुसार चाहिँ के छ भने प्राइभेट गाडीमा व्यक्तिगत व्यक्तिगत इन्डिभिजुअललाई दिने हो भने हामीले 65% भन्दा बेसी फाइनेन्स गर्न सक्दैनौँ। म्याक्सिमम हामीले जाने भनेको 65% हो। इनकेस कम्पनीको नाममा आउँछ, कम्पनीको नाममा लानुहुन्छ भने चाहिँ हामीले 80%सम्म फाइनेन्स गर्छौँ होइन। त्यसपछि हामीले 8 वर्षसम्म चाहिँ लगानी गर्छौँ फाइनेन्स।
यसको ब्याज दर चाहिँ
अहिले चाहिँ हाम्रो चाहिँ ब्याज दर भनेर 11.57 दिएका छौँ हामीले। हाम्रो अहिलेको आधार दर भनेको बेस रेट भन्छ जुनलाई, बेस रेट हाम्रो 10.57 भएको हुनाले 1% प्रिमियम राखेर हामीले चाहिँ 11.57 राखेको छौँ ब्याज दर चाहिँ।
ब्याङ्कहरू र अटोमोबाइल्सको बिचको यति राम्रो सुमधुर सम्बन्ध चाहिँ किन हुँदो रहेछ प्राय चाहिँ ब्याङ्कहरू र यो अटोमोबाइल क्षेत्रको?
अब यस्तो छ, तपाईँको के छ भने ब्याङ्क भनेको एउटा तपाईँले चाहिँ कस्टमरलाई सर्भिस दिने हो है। त्यो चाहे जो व्यक्तिगत पनि हुनसक्छ, कम्पनी पनि हुनसक्छ, चाहे त ठुलो अटोमोबाइल्स कम्पनीहरू पनि हुनसक्छ है। हामी रहेनौँ भने, ब्याङ्क रहेनौँ भने, फाइनेन्स कम्पनीहरू रहेन भने कम्पनीहरूलाई सहजता पनि हुँदैन। किनभने अहिलेको के छ भने ब्याङ्कले गर्दाखेरि यति सजिलो भएको छ कि तपाईँको फाइनेन्स नगरिकन मान्छेहरू तपाईँको एउटा कस्टमरमा भनौँ, एक महिनाको अन्तरालमा एउटा सोरुममा भनौँ, गाडीको सोरुममा भनौँ, तपाईँको 100 कस्टमर जान्छ भने 80-90% चाहिँ तपाईँको फाइनेन्स गरेकै हुन्छ। त्यो सहजता दिलाइदिएको हो। एकचोटि भुक्तानी गर्न मान्छेलाई 10 लाख, 20 लाख, 25 लाख, 30 लाख, 40 लाख, 50 लाखसम्म एकैचोटि पैसा दिन त गाह्रो हुन्छ कस्टमरलाई। त्यही भएर ब्याङ्कले चाहिँ के गर्छ भने सहजता दिलाइदिन्छ उहाँहरूलाई। त्यसमै पनि ब्याङ्कले चाहिँ अलिकति इन्ट्रेस्ट रेट चार्ज गरेर कति हुन्छ, ब्याङ्कले आफ्नो बेस रेट हेरिकन इन्ट्रेस्ट रेट पनि हामीले कमाउने भयो। साथसाथै तपाईँको डिलर्स कम्पनीहरूलाई पनि ब्याङ्कले फाइनेन्स मिलाइदिएन भने त हामी तपाईँकोबाट गर्दैनौँ, अर्को कम्पनीमा जान्छौँ अथवा अर्को गाडी किन्छौँ भन्ने कुरा हुन्छ, र त्यसलाई पनि हामीले मेन्टेन गर्न पऱ्यो होइन। त्यस आधारले गर्दाखेरि पनि हाम्रो चाहिँ कम्पनीहरूसँग चाहिँ राम्रो रिलेसन्स हुने हुन्छ।
लगानी गरेको रकम उठाउनका लागि जोखिम पनि अलिक कम वहन गर्नुपर्छ ब्याङ्कहरूले र अटोमोबाइल्सलाई नै अलि रोजेका हुन्छन्।
यस्तो होइन, जोखिम वहन त ब्याङ्कले कम गर्छ भन्ने हुँदै हुँदैन, किन ब्याङ्कले त तपाईँको बचतकर्ताहरूको पैसा नै लगानी गरेर हामीले चाहिँ क्रेडिटर्सहरूले दिने हो होइन। हामीले दिने भनेको त्यसरी हो। त्यही भएर ब्याङ्कलाई त रिस्क त जहिले पनि हुन्छ, तर हामीहरू चाहिँ के छ भने अब त्यो रिस्कलाई मिटिगेट गर्दै काम गर्नुपर्ने हुन्छ होइन। आँखा चिम्लेर लोन जलापातीले दिने भन्ने पनि हुँदैन। हाम्रो ढोकामा ढकढक गर्न आउँदैमा तपाईँले मलाई लोन चाहियो भन्दैमा हामीले सबैलाई दिन्छौँ भन्ने पनि छैन होइन। त्यो कुरा रिस्क त हेर्नु पऱ्यो होइन। रिस्क
कम रिस्क त हुन्छ होला,
कम रिस्क भनेर
कृषि क्षेत्रमा भन्दा त अलिकति अटोमोबाइल क्षेत्रमा नै रिस्क कम हुँदो हो नि, र त लगानी गर्न उद्धत हुन्छ।
यस्तो हुन्छ, तपाईँको रिस्क कम भन्दा पनि हाम्रो क्यापिटल चार्जहरूको कुराहरू हुन्छ होइन। 75%सम्म क्यापिटल चार्ज हुन्छ हाम्रोमा, जुन यो रिटेल पोर्टफोलियो भन्छ, रिटेल सेगमेन्ट भन्छ यिनीहरूलाई, गाडीको लोन, हाउसिङ लोन होइन। अब कृषि लोनहरू अर्कैतिर पर्छ, तिनीहरू डिप्राइभ सेक्टरतिर पनि जान सक्छ, कृषि लोनतिर छुट्टै पनि जान सक्छ तिनीहरू चाहिँ। अब यो सेगमेन्टहरू भनेको रिटेल पोर्टफोलियो हो, 75% मात्रै हाम्रो चार्ज लाग्छ क्यापिटलमा होइन। त्यस कारणले पनि हामीले चाहिँ रिस्क त्यति साह्रो हुन्छ भन्दैनौँ हामी होइन। त्यस्तो हाम्रो के हुन्छ भने रेगुलेटरी पनि हामीले राम्रोसँग गरेका हुन्छौँ, तपाईँको प्रोसेसहरूदेखि लिएर सुरुदेखि कस्टमरलाई रिसिभ गर्नेदेखि लिएर इएमआई दिनेदेखि लिएर इएमआई उहाँले तिर्नुसम्म, लोन तिर्दासम्म पनि हामीले चाहिँ उहाँले एकदमै मोनिटरिङ गरेका हुन्छौँ। रिस्क त हुन्छ अभियसली, जहाँ पनि हुन्छ, गाडी त एउटा सेक्युरिटी हुन्छ नि होइन। प्राइभेटको केसमा त हामीले एउटा गाडी मात्रै सेक्युरिटी हुन्छ, सानो गाडी हुन्छ। आजको मितिमा रुटको गाडी भए पो तपाईँको एउटा रुटमा चल्छ, सम्बन्धित रुटमा चल्छ, भोलि किस्ता तिरेन भने त्यो रुटमा गएर समाउनु सजिलो हुन्छ, रुटमा चल्ने त्यो समितिमा गएर समाउनु सजिलो हुन्छ। तर प्राइभेट गाडी त हामीले त्यसरी भेटाउँदैनौँ, एउटा गएर सटरमा लगाएर राख्यो भने मान्छे गयो भने हामीले समात्न सक्दैनौँ नि त होइन। त्यो गाडी त भेटिँदैन नि त भन्ने बित्तिकै भेट्दैन। त्यसो हामीले त के हुन्छ, फोन गर्न पऱ्यो, चिठी लिएर घरमा धाउन पऱ्यो। त्यो रिस्क त्यहाँ, रिस्कको पाटो त्यहाँ पनि छ। त्यो रिस्क छैन भन्न चाहिँ मिल्दैन। लोनमा त रिस्क त जहाँ पनि हुन्छ, अब घर लोनहरू हुन्छ, जब धितो राखेर गरे हुन्छ भने गाडी भेटेन ठिक छ, धितो छ, धितोलाई हामी निलामी गरेर, इनकेस क्लाइन्ट डिफल्ट भयो, क्लाइन्ट हामी कहाँ किस्ता तिर्न आउनु भएन भने चाहिँ धितो हामी निलामी गरेर हाम्रो लोन चाहिँ उपर गर्छौँ भनेर धितो राखेको हुन्छ। तर प्राइभेट केसमा नर्मली धितो राखेको हुँदैन, त्यहाँ चाहिँ रिस्क अलिकति हुन्छ नै।
जस्तो यसपटक राष्ट्र ब्याङ्कले लगानी योग्य रकमको 10% अनिवार्य कृषि क्षेत्रमा लगानी गर्नुपर्छ भनिरहेको छ, र यसबाट ब्याङ्कहरू केही डराएको पनि छ, किनभनेदेखि 10% कसरी लगानी गर्ने भनेर सुरुमा नै अलिकति टाउको दुखाएको विषय पनि भएको थियो। ब्याङ्कहरूलाई कृषि क्षेत्रमा लगानी गर्नका लागि चाहिँ किन हुन्छ त्यति धेरै गाह्रो?
यस्तो हो सर, अब डराउनै भन्दा पनि डराउनु चाहिँ डराएको छैन, किनभने त्यो मिनिमम नै हो, त्यो पुऱ्याउनै पर्छ। त्यो पुऱ्याएन भने 10%सम्म लगानी गरेन भने, टोटल लोनको 10% लगानी गरेन भने ब्याङ्कले चाहिँ, राष्ट्र ब्याङ्कले चार्जेसहरू पनि लगाइदिएको छ, त्यो चार्ज त फोकटमा ब्याङ्कले त तिर्दैन। र अहिले तपाईँको यत्रो गाउँपालिकाहरू भएको छ होइन, गाउँपालिकामा हरेक गाउँपालिका अथवा तपाईँको नगरपालिका आसपासमा चाहिँ ब्याङ्क पुग्नै पर्छ होइन, फाइनेन्सियल सर्भिस चाहिँ दिनै पर्छ भनेर छ। त्योहरू पनि ब्याङ्किङहरू चाहिँ त्यतातिर, अब जस्तो हाम्रो पनि अहिले पनि 5-6 जति ब्रान्चहरू चाहिँ हाम्रो त्यो दुर्गम क्षेत्रतिरै नै अहिले चाहिँ तपाईँको विस्तार हुँदैछ। त्यसले गर्दाखेरि त्यहाँको डिप्राइभ सेक्टरमा कृषि सेक्टरहरूलाई पनि फोकस गरेर जाने भनेको हुनाले, त्यसरी अब त्यो ब्याङ्क त जान पऱ्यो पऱ्यो, तर त्यहाँ गइसकेर त बिजनेस त गर्न पऱ्यो। त्यो ठाउँमा गएर कृषि बाहेक अरू बिजनेसहरू त त्यस्तो राम्रो त हुँदैन होइन, त्यसले गर्दाखेरि चाहिँ फोकस त कृषिमा गरेरै गएको छ। र मैले जहाँसम्म लाग्छ हामी चाहिँ 5-6 ब्रान्चहरू चाहिँ हामीले त्यस्तै ठाउँमा गएको छ, जस्तो तपाईँको यता के अरे अत्तरिया ब्रान्च भयो होइन, तपाईँको पश्चिमतिर धनकुटातिर पनि हेर्दैछ, अलैँची खेतीहरू त्यहाँतिर धेरै राम्रो हुन्छ नि, त्यहाँतिर त्यता धनकुटातिर छ, सिन्धुलीतिर पनि हेरेको छ, मोतरीतिर पनि छ, त्यसपछि यता पश्चिममा पनि एउटा कुन ठाउँ छ त्यहाँ एकदम विकट ठाउँ छ क्या, त्यहाँनिर त्यहाँ कृषि बाहेक अरू केही पनि हुँदैन, त्यस्तो ठाउँ गएको छ। त्यहाँको मान्छेलाई फेसिलिटेट गर्नलाई त ब्याङ्क त चाहियो।
सबै 27 वाणिज्य ब्याङ्कहरूले बाँडफाँड गरिसकेका छन् र 244 स्थानीय तहमा जाने भनिएको छ। त्यहाँ पुगेपछि चाहिँ कृषि क्षेत्रमा पनि लगानी बढाउन सकिन्छ भन्ने हो?
हजुर हजुर, कृषि क्षेत्रमा एकदमै स्वाभाविक रूपमा चाहिँ त्यसमा चाहिँ बढ्छ नै तपाईँको, किनभने ब्याङ्कहरू गइसकेपछि त्यहाँ के हुन्छ भने हामी कहाँ अहिले पनि तपाईँको इन्क्वायरीहरू पहिला पनि आइरहेको थियो, अरू ब्रान्चहरू पनि आइरहेको थियो, किनभने कृषि क्षेत्रतिर लगानी गरेर इभन काठमाडौँमा पनि हाम्रै ब्रान्चमा पनि यहाँ कृषि सेक्टरतिर लगानी गर्नु पऱ्यो भन्छ, तर यहाँ चाहिँ अलिकति अन्कनाउँछन्, नअन्कनाउने होइन अन्कनाउँछन् यहाँ कृषि क्षेत्रमा गर्नलाई, किनभने कृषि क्षेत्रलाई भनेर उसको इन्ट्रेस्ट रेट पनि छुट्टै हुन्छ, किनभने अहिले दिने रिटेल लोनहरू भन्दा ब्याज पनि अलिकति त्यसमा अलिकति कमै हुन्छ क्या, त्यसले गर्दा अलिकति हच्किन छ। र काठमाडौँमा तपाईँ कृषि पनि खासै त्यस्तो उपज छैन छैन भने टोटली छैन नै त होइन होइन, तर त्यति बाहिरतिर हुने जस्तो त्यो किसिमको कृषि लोड नभएको हुनाले चाहिँ बाहिरतिर चाहिँ फोकस गरेर चाहिँ बाहिरतिर चाहिँ ब्रान्चहरू चाहिँ विस्तार भएर चाहिँ तपाईँको कृषि क्षेत्रमा राम्रै चाहिँ लगानी हुन्छ भन्ने जस्तो लाग्छ।
ब्याङ्क अफ काठमाडौँले अटो लोनमा निर्धारण गरेको ब्याजदर, अटो लोनमा आउने जोखिम लगायतका विषयमा ऋण शाखाका किरण थापासँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सुरेश महर्जनसँगै कार्यक्रम बदलिँदो नेपालबाट पिटी लोपचन्द विदा हुन्छु। नमस्कार।